यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी। अध्यादेश मार्फत वन ऐन र मालपोत ऐन समेत संशोधनको प्रस्ताव। अर्थतन्त्र विकास सुशासनमा देखिएका समस्या सम्बोधन गर्ने गरी सरकारले आवश्यक अध्यादेश ल्याएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाण्डु जिल्ला अदालतबाट 60 लाख रूपियाँ धरौटी बुझाएर रिहा। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र इजरायल र हमास बीच युद्धविराम गर्ने विषयमा सहमति।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले भूमि सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति पौडेलले हिजो भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2081 जारी गर्नुभएको हो। मन्त्री परिषदले 5 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। 5 यसअघि नै 4 अध्यादेश जारी भइसकेका थिए भने भूमि सम्बन्धी अध्यादेश हिजो जारी भएको हो। भूमि सम्बन्धी अध्यादेशमा भूमि सम्बन्धी ऐन 2081, वन ऐन 2076 र मालपोत ऐन 2076 संशोधनको प्रस्ताव गरिएको छ। अध्यादेशमा देशभरका सुकुम्बासी समस्या समाधान गर्ने व्यवस्था समेत उल्लेख गरिएको छ। सरकारले हालै जारी गरेका अध्यादेशहरू अत्यन्त जरूरी र तत्काल गर्न आवश्यक भएका ऐनहरूलाई संशोधन गर्न ल्याइएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको अध्यादेशमा सत्तारूढ़ दलहरूको समेत सहमति रहेको र ती अध्यादेशहरू समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्नेतर्फ लक्षित रहेको बताउनुभयो। आर्थिक विकास र समृद्धिसँग जोड़िएका विषयलाई तत्काल सम्बोधन गर्ने गरी अध्यादेश ल्याइएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो।
अहिलेको सरकार जनतालाई सेवा प्रवाह गर्नेदेखि लिएर समग्र सुशासनका पक्षहरूलाई सुदृढ प्रभावकारी गतिशील बनाउने र विकासका कामहरूलाई प्रभावकारी ढंगले गतिशीलताका साथ अगाडि बढाउने र समृद्धि हासिल गर्ने, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई छिटै सफल पार्ने कुरामा दत्तचित्त छ भन्ने कुरा अध्यादेशहरूको जारी गराईबाट स्पष्ट हुन्छ।
प्रधानमन्त्री ओलीले वर्तमान संयुक्त सरकार काम गर्न र देशमा राजनीतिक स्थिरताका लागि बनेको र जनताको आकांक्षाको सरकारले सम्बोधन गर्दै जाने बताउनुभयो।
नेकपा एमाले र नेपाली कंग्रेसको यिनको नेतृत्वमा जुन संयुक्त सरकार छ, यो संयुक्त सरकार काम गर्नका निम्ति बनेको हो, स्थिरता स्थायित्वका लागि बनेको हो र यसले जनताका समस्याहरूलाई सम्बोधन पनि गर्छ, सुशासन र विकासलाई पनि अगाडि बढ़ाउँछ। कुनै कुराले यसको प्रतिबद्धता र गति कुनै पनि चीजलाई रोक्न सक्दैन भन्ने कुरा यसले देखाएको छ र हाम्रो सरकारमा रहेका दलहरूको एकता यसबाट सुदृढ ढंगले प्रस्तुत भएको छ। एउटा अक्षरमा कतै पनि असहमति कहीँ पनि छैन।
सुशासन कायम गर्न, पूँजीगत खर्च बढ़ाउन, विदेशी लगानी अभिवृद्धि गर्न, कम्पनी दर्ता र खारेजीलाई सहज बनाउन, राजस्व असूलीमा सहजीकरण गर्ने लगायतका तत्काल गर्नै पर्ने कामका लागि अध्यादेश जरूरी भएकाले ल्याइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। प्रधानमन्त्री ओलीले सोही अवसरमा संसदमा पेश गर्ने विधेयक र प्रस्तावहरूको तयारी भइरहेको जानकारी दिनुहुँदै यथोचित समयमा संसद अधिवेशन बस्ने पनि बताउनुभयो। सरकार दलहरूको दल फुटाउने तर्फ नभई सरकारको कामलाई प्रभावकारी बनाएर सञ्चालन गर्नेतिर लागिरहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले अध्यादेशले सरकारको त्यो अभियानलाई पूरा गर्नेतर्फ सहयोगी भएको र त्यसको विभिन्न पक्षबाट स्वागत समेत भइरहेको उल्लेख गर्नुभयो। यसअघि पत्रकार सम्मेलनमा नेपाल सरकारका मुख्य सचिव एक नारायण अरियालले अध्यादेशका विभिन्न पक्षहरूबारे जानकारी गराउनुहुँदै अध्यादेशले देशको अर्थतन्त्रलाई उकास्ने र जनतालाई प्रत्याभूति हुने खालका कार्यक्रमहरू सञ्चालन गर्ने गरी ल्याइएको बताउनुभयो। प्रतिपक्षी राजनीतिक दलका नेताहरूले तत्काल संसद अधिवेशन आह्वान गर्न माग गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको कार्यालयमा हिजो भएको विपक्षी दलहरूको बैठकले जनसरोकारका विषय र कानून निर्माणबारे छलफल गर्न तत्काल संसद अधिवेशन आह्वानको माग गरेको हो। समाजवादी मोर्चाले माघ 16 गते काठमाण्डुमा खबरदारी सभा गर्ने निर्णय गरेको छ। हिजो नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ 16 गते काठमाण्डौ केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै नेकपाका नेता खड्ग बहादुर विश्वकर्माले पछिल्लो समय मोर्चा निष्क्रिय बनेको प्रति समीक्षा भएको बताउनुभयो। उहाँले समाजवादी मोर्चाको कार्यक्रम केही सुस्त भएकोमा अब समाजवादी मोर्चा सक्रिय रूपमा अघि बढ़ने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने धरौटी बुझाएर रिहा हुनुभएको छ। काठमाण्डौ कालीमाटी स्थित स्वर्ण लक्ष्मी सहकारीको बचत रकम अपचलन गरेको मुद्दामा जिल्ला अदालत काठमाण्डुमा थुन्छेक बहसपछि न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले सभापति लामिछानेलाई 60 लाख रूपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएपछि धरौटी बुझाएर रिहा हुनुभएको हो। स्वर्णलक्ष्मी सहकारीको रकम गोर्खा मीडिया नेटवर्कमा लगेको आरोपमा गत आइतबार अदालतमा उपस्थित भई सभापति लामिछानेको बयान र थुन्छेक बहसपछि अदालतले सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण कुमार चौधरी विरूद्धको रिट निवेदन खारेज गरेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र डाक्टर मनोज कुमार शर्माको संवैधानिक इजलासले हिजो सांसद चौधरी विरूद्धको रिट निवेदन खारेज गरेसँगै उहाँको सांसद पद जोगिएको हो। कैलाली क्षेत्र नम्बर 2 का सांसद चौधरीसँग निर्वाचन अधिकृत वा सम्बन्धित अदालतमा जाने वैकल्पिक कानूनी उपचारको मार्ग हुँदाहुँदै सर्वोच्च अदालतमा आएको भन्दै रिट खारेज गरिएको हो। चौधरीको सांसद पदमा निर्वाचित हुने योग्यता सम्बन्धी विवाद रहँदै आएको थियो। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको छ। जस अनुसार पेट्रोलको मूल्यमा 2 रूपियाँ वृद्धि भएको छ। त्यस्तै डिजेल र मट्टीतेलमा 3-3 रूपियाँको दरले मूल्य बढ़ेको छ। इण्डियन आयल कर्पोरेशनले 15 जनवरी 2025 पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य सूची पठाएपछि सोही अनुसार मूल्य वृद्धि भएको निगमले जनाएको छ। मूल्य वृद्धि भए अनुसार पेट्रोलको प्रति लिटर 165 रूपियाँसम्म पुगेको छ। त्यस्तै डिजेल र मट्टीतेलको प्रति लिटर मूल्य 156 रूपियाँ पुगेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीको पूर्वारम्भ कार्यक्रम अन्तर्गत हिजो पनि विभिन्न विषयमा समूहगत छलफल भएका छन्। सार्वजनिक सेवा प्रसारणको पूर्वारम्भ कार्यक्रमको दोस्रो दिन हिजो आयोजित स्वास्थ्य र शिक्षा सम्बन्धी छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालले संघ प्रदेश र स्थानीय तहको साझेदारीमा स्वास्थ्य र शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा भूमिका खेल्नुपर्नेमा जोड़ दिइएको छ। छलफलमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य र शिक्षाको पहुँच आम नागरिकसम्म पुर्याउन भइरहेका कामहरूबारे आफ्ना कार्यक्रम र समाचार मार्फत सूचना दिएर भूमिका खेल्नुपर्ने सुझाव दिनुभयो। छलफलमा स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा भइरहेको लगानी पर्याप्त नभएको भन्नुहुँदै यस क्षेत्रलाई थप व्यवस्थित बनाउन नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो।
सबै पक्षलाई पूर्णतातिर लैजानका निम्ति हामीले चाहिँ केही कामहरू शुरूआत गरेको स्थिति छ। उपचार सेवा प्रदान गर्ने सन्दर्भमा केही विषयहरूमा हामीले धेरै आर्थिक दायित्व वहन भार नपर्ने विषयहरूमा चाहिँ निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने काम शुरूआत गरेका छौ। नीतिगत पक्षबाट सेवा विस्तार गर्ने सन्दर्भमा हामीले काम गरिरहेको स्थिति छ। स्वास्थ्य सेवा विस्तार गर्ने प्रभावकारी बनाउने उद्देश्यले हाम्रा स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धि गर्नका निम्ति विभिन्न कामहरू गरेको अवस्था छ। सञ्चालनमा आउन बाँकी रहेका तर पूर्वाधार बनिसकेका स्वास्थ्य संस्थाहरूलाई सञ्चालनमा ल्याउनका निम्ति हामीले काम गरिरहेका छौँ। धेरै उपचारको भार वहन गर्नुपर्ने कारणले चाहिँ 5,00,000 मानिसहरू चाहिँ गरिबीको रेखा मुनि गएको तथ्याङ्क राज्यले नै सार्वजनिक गरेको स्थिति छ। त्यसैले के देखिन्छ तथ्यहरूले भन्दा राज्यले यो उपचार सेवा सहज बनाउने, विस्तार गर्ने, नागरिकले ज्यादा खर्च गर्न नपर्ने स्थिति निर्माण गर्न जरुरी छ। नेपालको विद्यमान बीमा प्रणालीलाई व्यवस्थित गरेर नागरिकको योगदानमा आधारित बीमा प्रणाली बनाउन जरुरी छ।
यस्तै छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले गुणस्तरीय र निशुल्क शिक्षाका लागि स्थानीय तहलाई बलियो बनाउँदै संघ र प्रदेशले आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड़ दिनुभयो।
विद्यालय शिक्षा विधेयक जुन समितिमा छ त्यसलाई कसरी आजको सन्दर्भमा हाम्रो नागरिकले सोचे जस्तो विद्यालय शिक्षा हामीले दिने भन्ने कुरामा विभिन्न सरकारवालाहरूसँग संवाद चलाउनु पर्यो र समितिमा ती कुराहरू पुग्ने गरी र सांसदहरूले ती रायहरू ल्याउने गरी हामीले चाहिँ संवाद गरौं। आजको प्राविधिक शिक्षा कस्तो हो, नागरिकले कस्तो प्राविधिक शिक्षा खोजा छ, हामीले दिइरहेको प्राविधिक शिक्षा कस्तो छ, त्यसको बीचमा रहेका ग्यापहरू के हुन्, हामीसँग भएका प्रतिवेदनहरू छन्, ती प्रतिवेदन त्यो नागरिक स्तरमै संवादहरू गरौं भन्ने म अनुरोध गर्न चाहन्छु। आजको उच्च शिक्षा कस्तो, हामी ऐन ल्याउँदैछौ, त्यो ऐनमा के कुरा आउँदा उच्च शिक्षालाई समृद्ध बनाउन सक्छौ, सुदृढ बनाउन सक्छौ भन्ने बारेमा पनि हामी छलफल गरौं। समावेशी शिक्षा छ, विशेष शिक्षा छ, परम्परागत धारका शिक्षाहरू छन्। शिक्षा यति विस्तारित छ, त्यो विस्तारित भएको शिक्षालाई हामीले कसरी मूल धारमा ल्याएर ती सबैलाई एउटा फ्रेमवर्क भित्रबाट उहाँहरूको अधिकार सहितको हामी शिक्षा प्रदान गर्न सक्छौ भन्ने बारेमा पनि संवाद जरूरी छ।
छलफलमा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र विष्टले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखी पीएसबी नेपालले मुख्य एजेण्डाका रूपमा अगाडि बढ़ाउने बताउनुभयो।
स्वस्थ जीवन जिउन सकेन, सचेतन जीवन जिउन सकेन भने जीवनको अर्थ पनि रहँदैन। त्यो कारणले गर्दाखेरि सार्वजनिक सेवा प्रसारणले यी विषयहरूलाई प्राथमिकतामा दिन्छ। अब प्राथमिकता दिँदाखेरि कुन आधारमा दिने त, कतिपय सैद्धान्तिक विषयहरूमा पनि बहस गर्नुपर्छ कि हाम्रो स्वास्थ्य प्रणाली र शिक्षा प्रणालीमा नै पुनरावलोकन गर्नुपर्छ कि हामीले हाम्रो धरातललाई हेरेर यी प्रणालीहरूको विकास गरिरहेको छौ कि हामी चाहिँ अरू धेरै विषय जस्तै आयातित नीतिहरूलाई चाहिँ बोकेर हिँडिरहेका छौ कि। स्वास्थ्य र शिक्षाको क्षेत्रमा मेरो विचारमा चाहिँ एकदमै गम्भीर रूपमा पुनरावलोकन गर्नुपर्ने आवश्यक छ। त्यो गर्नको निम्ति हामी फेरि राज्यको यी सबै नीतिहरूको यी सबै सन्दर्भहरूभन्दा बाहिर गएर होइन कि तर यसलाई जोडेर कसरी जान सकिन्छ। स्वास्थ्य क्षेत्र एकदमै महँगो भयो, शिक्षा क्षेत्र पनि त्यस्तै महँगो भयो र नागरिकहरूमा खाडल उत्पन्न भएको दुईटा चाहिँ वर्गहरू उत्पादन गर्ने एउटा चाहिँ अब छुट्टै वर्ग जस्तो उपेक्षित रूपमा हुने यी कुराहरूमा एड्रेस गर्नको निम्ति साझेदारी गरेर कसरी अगाडि बढ्न सकिन्छ भन्ने कुरामा हामी बढी ध्यान दिन्छौं।
यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषयगत छलफलमा सम्बद्ध सबै निकायहरूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। छलफलका सहभागीहरूले विपदका विभिन्न चरणमा सबै निकायको साझा सहकार्य आवश्यक हुने औल्याउनुभयो। उहाँहरूले विपदका समयमा नागरिकलाई सचेत र जिम्मेवार बनाउने, समन्वय गर्ने, राहत उद्धारका लागि सरकारी लगायत सबै निकायलाई झकझक्याउने कुरामा सार्वजनिक सेवा प्रसारण नेपाल पीएसबीले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो। छलफलमा प्राध्यापक डाक्टर विशालनाथ उप्रेती, जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डाक्टर अर्चना श्रेष्ठ, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराई, नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका महासेनानी हरीश बहादुर बम, नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारी पत्रकार लक्ष्मण उप्रेतीले पीएसबी बारे आफ्ना धारणा राख्नुभयो। त्यस्तै सामाजिक सांस्कृतिक रूपान्तरणमा पीएसबीको भूमिका विषयको छलफलमा सार्वजनिक सेवा प्रसारण आवाजविहीनहरूको आवाज बनेर सामाजिक रूपान्तरणमा खरो उत्रन सामाजिक सांस्कृतिक क्षेत्रका विज्ञहरूले सुझाव दिनुभएको छ। कार्यक्रममा वरिष्ठ रंगकर्मी एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले समतामूलक समाज निर्माणमा योगदान पुर्याउन सक्ने कला साहित्य र संस्कृतिको प्रचार प्रसार र विकासमा पीएसबीले योगदान दिनुपर्ने बताउनुभयो। त्यसै गरी मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख एवं वरिष्ठ संचारकर्मी राजेश अहिराजले महिलाका मुद्दामा, पुरूष दलितका मुद्दामा, गैर दलित र मधेशका मुद्दामा पहाड़ वा हिमालका व्यक्तिहरूले आवाज उठाउने अवस्था नआउँदासम्म समाजबाट विभेदको अन्त्य गर्न कठिन हुने उल्लेख गर्नुभयो। आदिवासी जनजाति आन्दोलनका विज्ञ एवं सार्वजनिक सेवा प्रसारण संचालक समिति सदस्य अनिता गुरूङले सामाजिक विभेद विरूद्धका कानूनहरूको कार्यान्वयनमा जोड़ दिँदै व्यक्तिका व्यवहारमा परिवर्तन ल्याउन सके मात्रै सामाजिक रूपान्तरण सम्भव हुने बताउनुभयो। मानवाधिकार कर्मी हीरा विश्वकर्माले समाज रूपान्तरणका लागि राज्यले कानूनी रूपमा दिएका अधिकारहरू कार्यान्वयनका लागि समाजका सबै पक्षको पहल र सहभागिता हुनुपर्नेमा जोड़ दिनुभयो। संस्कृतिविदहरू प्राध्यापक डाक्टर रमेश प्रसाद भट्टराई र प्राध्यापक डाक्टर वीणा पौडेलले सामाजिक विभेदको अन्त्यका लागि सामाजिक न्यायप्रति प्रतिबद्ध र बलियो राज्य संरचनाको विकास हुनुपर्नेमा जोड़ दिनुभयो। यस्तै सार्वजनिक सेवा प्रसारणको अभ्यास चुनौती र सम्भावना विषयक छलफलमा सार्वजनिक सेवा प्रसारण पीएसबीले दर्शक र श्रोताको माग अनुसार आफ्नो प्रसारण सामग्रीहरूमा निरन्तर सुधार र परिमार्जन गर्दै लैजानुपर्नेमा संचार क्षेत्रका विज्ञहरूले सुझाव दिनुभएको छ। सार्वजनिक सेवा प्रसारणलाई सरकारी मुखपत्र बन्नबाट रोक्दै प्रसारण सामग्रीमा विविधता ल्याउन र जनसहभागिता बढ़ाउन समेत विज्ञहरूले त्यस अवसरमा सुझाव दिनुभयो। कार्यक्रममा संचार कानूनका विज्ञ काशीराज दाहालले सरकारको प्रभावबाट मुक्त भई स्वतन्त्र, निष्पक्ष र प्रतिस्पर्धी संचार माध्यमका रूपमा स्थापित हुनु नै पीएसबीका लागि अहिलेको मुख्य चुनौती रहेको उल्लेख गर्नुहुँदै त्यसका लागि नवीन प्रविधिहरूको उपयोग र निरन्तर कानूनी सुधारमा जोड़ दिन सुझाव दिनुभयो। नेपाल टेलिभिजनका पूर्व अध्यक्ष एवं महाप्रबन्धक नीर विक्रम शाहले सरकारका नीति र योजनाहरूलाई जनपक्षीय बनाउँदै सफल कार्यान्वयनका लागि प्रसारणका माध्यमबाट योगदान पुर्याउनु नै सार्वजनिक सेवा प्रसारणको मुख्य दायित्व हुने बताउनुभयो। सार्वजनिक सेवा प्रसारण नेपालको मंगलबारदेखि शुरू भएको पूर्वारम्भ कार्यक्रममा विभिन्न विषयगत छलफलहरू भइरहेका छन्। छलफलबाट निस्किएका निष्कर्षबाट सार्वजनिक सेवा प्रसारण नेपाललाई अगाडि बढ़नका लागि मार्ग निर्देशन प्राप्त हुने अपेक्षा गरिएको छ। सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कार्यक्रमको आज रेडियो नेपालको प्रांगणमा समापन गरिनेछ। बाजुरा जिल्लाले पछिल्लो समय कोदो, फलफूल तथा तरकारी लगायतका कृषिजन्य वस्तु निर्यातको शुरूआत गरेको छ। सरकारले कृषि उपजको उत्पादन र विस्तारका लागि अनुदानका कार्यक्रमहरू सञ्चालन गर्न थालेपछि किसानहरू कृषि कर्ममा लागेसँगै उत्पादनमा वृद्धि भएर कृषि वस्तु निर्यात हुन थालेको हो। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराबाट चालू आर्थिक वर्ष 2081-82 को साउनदेखि पुष मसान्तसम्म मात्रै 1 करोड़ भन्दा बढ़ीको कृषि उपज जिल्ला बाहिर निर्यात भएको छ। आफूले उत्पादन गरेका कृषि वस्तुहरू सहजै बिक्री वितरण भई निर्यात हुन थालेपछि कृषकहरू पनि निकै उत्साहित भएका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 5 मनाका कृषक गिठे मिजार र स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 1 जोरुका कृषक धनबहादुर रावल
बाहिर जिल्ला झान कोद्यामा निर्भर छौ। भट्ट कोदो हामी पर्सियानी 2-4 लाख यो मना गाउँबाट बाहिर जान्छ।
पहिले यो हाम्रो बारीहरूमा चाहिँ गाई भैँसी गोरु बाख्रा खाने कुहिने बिक्री नहुने हुँदाखेरि चाहिँ ती साउमा चाहिँ थिएन। अहिले साउ निर्यात भएर हाम्रो घर घरमा पैसा हुने हुँदाखेरि चाहिँ हामी धेरै खुसी छौ।
बाजुराबाट सबैभन्दा धेरै तरकारी, अन्नबाली र फलफूल निर्यात हुने गरेको छ। चालु वर्षको 9 महिनामा मात्रै जिल्लाबाट सिमी, स्याउ, आलु, बन्दा र कागतीका साथै 260 क्विन्टल कोदो गरी 1,63,860 रूपियाँ बढ़ीको कृषि उपज निर्यात गरिएको छ। ढम्कने बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष नरबहादुर रोकाया
केन्द्रसँग सहकारी गरेर हामीले यहाँबाट चाहिँ उत्पादित वस्तुहरूलाई निर्यात गर्ने र जिल्लामा जिल्ला बाहिरसम्म चाहिँ निर्यात गर्ने चाहिँ गरेका छौँ।
पछिल्लो समय संघ, प्रदेश र स्थानीय सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरेसँगै बाजुराका कृषकहरू कृषिजन्य उत्पादनतर्फ आकर्षित हुँदा कृषि क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। कार्यालय प्रमुख जसिराम सहानी,
विशेष गरेर सम्भावना बोकेको कोदो, सिमी र आलु यहाँको चाहिँ मुख्य रैखाने बालीहरू हुन्। यिनको चाहिँ निर्यात भइरहेको छ। अर्ग्यानिक उत्पादन भएको हुनाले बजारमा माग बढ़िरहेको, ढुवानी अनुदान दिन बित्तिकै किसानहरू उत्साहित भएर विकट ठाउँहरूको उत्पादनलाई बजारसम्म जोड्ने हामीले काम गरेका हुनाले यो उत्पादन बढ़ेको हो।
परम्परागत खेती प्रणाली छोडेर आधुनिक र व्यावसायिक नगदे बालीको खेतीतर्फ अग्रसर बाजुरेली कृषक कीटनाशकहरूका कारण कृषि जन्य वस्तु निर्यातमा बढोत्तरी मात्र भएको छैन, बाजुरा प्रचुर सम्भावनाको पनि जिल्ला हो भन्ने प्रमाणित गरेको छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायल र हमास बीचको युद्ध विराम वार्ता सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि इजरायल हमास बीच युद्ध विराम अन्तिम चरणमा पुगेको पुष्टि गर्नुभएको छ। कतारको मध्यस्थतामा भएको युद्ध विराम वार्तामा हमासले बनाएका बन्दीको रिहाईलाई प्रमुख शर्त बनाइएको छ। युद्ध विराम आगामी आइतबारबाट लागू गर्ने गरी सम्झौता भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाए। यसैबीच इजरायली सेनाले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 62 जनाको मृत्यु भएको छ। इजरायलले गत 24 घण्टामा सर्वसाधारणका घर तथा आश्रय स्थलमा समेत भारी बमबारी गरेको छ। महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा बयान दिन नमानेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन्। दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय सीआईओले अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युनले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपूछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो गर्न समेत अस्वीकार गरेको जनाएको छ। यसबाहेक सीआईओले सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्टबाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जी जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ। यदि सहमति भएमा हिरासत अवधि बढ़ीमा 20 दिनसम्म बढ़ाउन सकिन्छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
काठमाडौँको सुकेधारामा निर्माण सम्पन्न मर्क्योर होटल बुधबारबाट व्यावसायिक रूपले सञ्चालनमा आएको छ। नेपाली होटल व्यवसाय क्षेत्रमा युरोपको ब्रान्डको रूपमा पहिलो पटक नेपालमा होटल मर्क्योर सञ्चालनमा आएको हो। 104 कोठाहरूसहित विभिन्न 5 आउटलेट रहेको होटलमा युवा व्यवसायी देशबन्धु बस्नेतले लगानी गर्नुभएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गर्नुहुँदै पर्यटन उद्योगको विकासका लागि सरकारका तर्फबाट हर सम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस अवसरमा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन होटलले योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो। होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको अक्योर कम्पनी मातहतमा नेपालमा पहिलो पटक मर्क्योर होटल सञ्जालमा आएको हो। नेपाल आयल निगमले धनगढ़ी स्थित सुदूरपश्चिमाञ्चल प्रादेशिक डिपो कैलालीको गोदावरी नगरपालिकामा सार्ने भएको छ। डिपो सार्नका लागि गोदावरीमा 20 बिघा 16 कट्ठा 8 धुर जग्गा पहिचान गरिएको निगमले जनाएको छ। बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजना संयोजक प्रदीप कुमार यादव ले डिपो सार्न जग्गा प्राप्ति प्रक्रिया अघि बढ़ाउन सिफारिश गरिएको जानकारी दिनुभयो। उहाँले हाल धनगढ़ी उपमहानगरपालिकाको चटकपुर स्थित डिपो घना बस्ती बीचमा रहनुका साथै अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न जग्गा साँगुरो भएकोले सुरक्षित स्थानमा सार्नु परेको बताउनुभयो। जग्गा अधिकरण र डिपो निर्माणका लागि 3.50 अर्ब लागत लाग्ने अनुमान गरिएको छ। नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय संगठन आईएलओ बीच सामाजिक सुरक्षा कोषलाई प्रभावकारी बनाउने र श्रमिक अधिकारहरूको बारेमा छलफल भएको छ। छलफलमा श्रमिकको न्यूनतम ज्यालालाई उत्पादकत्वसँग जोडेर अघि बढ़ाउने विषयमा पनि छलफल केन्द्रित भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। विश्वव्यापी रूपमा श्रम आप्रवासको क्षेत्रमा काम गरिएको संस्था आईएलओसँग चेम्बरले सम्मानित रोजगार, श्रमिकको उपयुक्त ज्याला, सामाजिक सुरक्षा कोषको दिगोपना लगायतका विषयमा सहकार्य गर्ने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले बताउनुभयो। छलफलमा आईएलओका कन्ट्री डाइरेक्टर अञ्जयनले रोजगारदाता र श्रमिक दुवैसँग प्रभावकारी समन्वय गरेर आईएलओले काम गरिरहेको बताउनुभयो। लमजुङ जिल्लामा यस वर्ष धान उत्पादन वृद्धि भएको छ। उपयुक्त धानको जातको बिउ प्रयोग, सिंचाईको राम्रो सुविधा लगायतले यस वर्ष लमजुङमा धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ। केन्द्रका प्रसार अधिकृत सरोज थापाले चालू आर्थिक वर्षमा 9301 हेक्टरमा धान खेती गरिएकोमा 31,158 मेट्रिक टन धान उत्पादन भएको जानकारी दिनुभयो। गत आर्थिक वर्षको तुलनामा लमजुङमा चालू आर्थिक वर्षमा 2,511 मेट्रिक टन बढ़ी धान उत्पादन भएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली महिला टोलीले प्रथम खोखो विश्वकपमा लगातार तेस्रो जित हासिल गरेको छ। बुधबार नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा भएको दोस्रो खेलमा नेपालले श्रीलंकालाई 110-10 सहजै हराएको हो। यो सँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको छ। समूह सी नेपाल भूटान र जर्मन सँगै बंगलादेश र श्रीलंका छन्। शीर्ष स्थानमा रहेको नेपालले तीन खेलबाट छ अङ्क पुर्याएको छ। बंगलादेश र भूटान दुई अङ्क सहित नेपाललाई पछ्याइरहेको छ। नेपालले यसअघि जर्मनीलाई 73-34 र भूटानलाई 93-24 सहजै पराजित गरेको थियो। नेपालले बिहिबार बंगलादेशसँग खेल्दै समूचनका खेल समाप्त गर्नेछ। एन्फा राष्ट्रिय महिला लीग अन्तर्गत सुपर स्टेजको दोस्रो चरणमा विभागीय टोली एपीएफ क्लबले बागमती युवा क्लब विरूद्ध 6-0 गोल अन्तरले सहजित हासिल गरेको छ। बुधबार अखिल नेपाल फुटबल संघ एन्फामा सम्पन्न खेलमा एपीएफलाई जित दिलाउन रश्मि कुमारी घिसिङ र सरू लिर्मीले समान दुई गोल गरे। त्यस्तै प्रीति राईको नाममा एक गोल रहँदा एक गोल एपीएफले आत्मघाती उपहारका रूपमा पायो। जितसँगै एपीएफले शीर्ष स्थानमा आफ्नो पकड़लाई बलियो बनाएको छ। पाँच खेलमा एपीएफले स्पष्ट 15 अङ्क जोडेको छ। यो नतिजासँगै बागमती चौथो स्थानमा यथावत रह्यो। चौथो खेलमा हार बिहोरीको बागमतीले पाँच खेलमा तीन अङ्क जोडेको छ। विभागीय टोली नेपाल एपीएफ क्लबले एन्फा यु 16 युथ लीगमा बुधबार फ्रेन्च क्लब विरूद्ध 3-2 रोमाञ्चक जित दर्ता गरेको छ। जितसँगै एपीएफले पाँच खेलमा 11 अङ्क जोडेको छ। पराजित फ्रेन्चको समान खेलबाट 7 अङ्क छ। सात दोबाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा एपीएफलाई जित दिलाउन अविनाश वाइबाले 2 र उत्सव थापाले 1 गोल गरे। फ्रेन्चका लागि अफरोज अली र क्रिस कटवालले गोल गरे। बुधबारले सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले एएफसी खुमलटार विरूद्ध 6-0 शानदार जित दर्ता गर्यो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिक बदली रही कर्णाली सुदूरपश्चिम गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्यतया बदली हुनुका साथै सोही प्रदेशका पहाड़ी भागका एक दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाड़ी तथा हिमाली भागका अधिकांश स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डौ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 18.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 6.7 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाण्डू उपत्यकाको अधिकतम तापक्रम 17-19 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डू उपत्यकामा सूर्योदय अघि बिहान 6:56 भयो भने सूर्यास्त भरे साँझ 5:31 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा भूमि सम्बन्धी अध्यादेश जारी। अध्यादेश मार्फत वन ऐन र मालपोत ऐन समेत संशोधनको प्रस्ताव। अर्थतन्त्र विकास सुशासनमा देखिएका समस्या सम्बोधन गर्ने गरी सरकारले आवश्यक अध्यादेश ल्याएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। स्वर्ण लक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाण्डौ जिल्ला अदालतबाट 60 लाख रूपियाँ धरौटी बुझाएर रिहा। नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा समायोजन र इजरायल र हमास बीच युद्धविराम गर्ने विषयमा सहमति। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ। नमस्कार।